السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. امریکہ کے نمائندہ خصوصی برائے افغان مفاہمت زلمے خلیلزاد نے پاکستان کے آرمی چیف جنرل قمر جاوید باجوہ سے ملاقات کی ہے. اسلام آباد میں امریکی سفارت خانے کی جانب سے جاری کیے گئے اعلامیے میں کہا گیا ہے کہ ملاقات میں افغان امن عمل سمیت خطے کے مجموعی صورتحال پر تبادلہ خیال کیا گیا. ملاقات میں افغانستان میں امریکی ریزولوٹ سپورٹ مشن کے کمانڈر جنرل آسٹن ملر بھی موجود تھے. سفارت خانے کے اعلامیے میں کہا گیا ہے کہ پاکستانی عسکری قیادت نے افغان امن عمل اور دیرپا استحکام کے لیے اپنا عزم دہرایا. پاکستانی فوجی قیادت نے افغان مسئلے کے سیاسی حل میں تعاون کی یقین دہانی کرائی ہے. اس سے قبل قطر کے دارالحکومت دوحہ میں زلمے خلیلزاد اور طالبان رہنماؤں کے درمیان ملاقات کے دوران امن معاہدے پر مکمل عمل درآمد اور قیدیوں کی رہائی میں تاخیر کے معاملے سمیت دیگر امور پر بات چیت کی گئی تھی. پیر کو ہونے والی اس ملاقات میں افغانستان میں تعینات امریکی فورسز کے کمانڈر جنرل اسکاٹ ملر بھی خلیلزاد کے ہمراہ تھے. پاکستان کے وزیراعظم عمران خان نے ملک میں جاری لاک ڈاؤن میں مزید 2 ہفتے کی توسیع کا اعلان کر دیا ہے. پاکستان کے وزیراعظم نے کہا ہے کہ کورونا وائرس جتنا پاکستان میں پھیلنے کے اندازے تھے اس کے مقابلے میں صرف 30% پھیلا ہے. ملک میں عوامی اجتماعات کو روکنے کے لیے لاک ڈاؤن جاری رہے گا. قومی رابطہ کمیٹی کے اجلاس کے بعد وزیراعظم نے کہا کہ اندازے کے مطابق اب تک 190 سے زائد افراد کی ہلاکت ہونی چاہیے تھی, تاہم اموات اس سے نصف ہیں. ان کا کہنا تھا کہ کورونا وائرس کبھی بھی پھیل سکتا ہے, اس لیے احتیاط لازم ہے. وزیراعظم نے تعمیرات کی صنعت کو کھولنے کا بھی اعلان کیا. وزیراعظم عمران خان کی پریس کانفرنس میں ان کے وزراء اور مشیر بھی موجود تھے. مشیر برائے سیکیورٹی ڈویژن معید یوسف نے کہا کہ 21 مارچ کو ہم نے فضائی حدود بند کی تھی, اب یہ 4 اپریل کو کچھ پروازیں لانے کی اجازت دی گئی ہے اور اس کے ساتھ 6 ایئرپورٹس کھول دیے گئے ہیں. انہوں نے کہا کہ 20 اپریل کے بعد 6 ایئرپورٹس کھلے رہیں گے اور 6,000 سے 7,000 پاکستانی واپس لائے جا سکیں گے. اس وقت 35,000 کے قریب پاکستانی بیرون ملک پھنسے ہوئے ہیں. گلف میں نوکریاں ختم ہونے کے بعد بہت لوگ واپس آنا چاہتے ہیں. اس کے ساتھ بعض جگہوں پر قیدی رہا ہوئے ہیں, ہم انہیں لانا چاہتے ہیں لیکن ان سب کو مرحلہ وار واپس لایا جائے گا. معید یوسف نے کہا کہ تورخم اور چمن پر قرنطینہ کا انتظام کیا گیا ہے. افغانستان میں موجود 5,000 سے 6,000 پاکستانیوں کو واپس لایا جائے گا. پاکستان میں کورونا کے مریضوں کی تعداد لگاتار بڑھ رہی ہے اور گزشتہ 24 گھنٹوں کے دوران نئے 342 کیسز کے بعد مجموعی تعداد 5,716 ہو گئی ہے, جبکہ مرنے والوں کی تعداد 100 سے زائد ہو گئی ہے. امریکہ کے نمائندہ خصوصی برائے افغان مفاہمت زلمے خلیلزاد اور طالبان کے درمیان ملاقات کے دوران امن معاہدے پر مکمل عمل درآمد اور قیدیوں کی رہائی میں تاخیر کے معاملے سمیت دیگر امور پر بات چیت کی گئی. طالبان کے ترجمان سہیل شاہین کے مطابق قطر کے دارالحکومت دوحہ میں پیر کو طالبان کے نائب امیر ملا عبد الغنی برادر کے ساتھ ہونے والی اس ملاقات میں افغانستان میں تعینات امریکی فورسز کے کمانڈر جنرل اسکاٹ ملر بھی خلیلزاد کے ہمراہ تھے. بھارتی وزیراعظم نریندر مودی نے کورونا وائرس کو پھیلنے سے روکنے کے لیے ملک میں کیے گئے لاک ڈاؤن میں 19 روز کی توسیع کر کے اسے 3 مئی تک بڑھا دیا ہے. اور بھارت کے زیر انتظام کشمیر میں کورونا وائرس یا COVID-19 کے مریضوں کی تعداد میں مسلسل اضافہ ہو رہا ہے. منگل کو عہدیداروں نے بتایا کہ گزشتہ 24 گھنٹوں کے دوران مزید 29 مثبت کیس پائے گئے ہیں. اس طرح لداخ سمیت بھارتی زیر انتظام جموں کشمیر میں COVID-19 مریضوں کی تعداد بڑھ کر 290 ہو گئی ہے. امریکہ میں کیسز کی تعداد 5,84,000 کے قریب اور اموات 23,500 سے زیادہ ہو گئی ہیں. دنیا میں کورونا وائرس سے سب سے زیادہ ہلاکتوں اور نئے کیسز کے باوجود امریکہ کی 10 ریاستوں نے لاک ڈاؤن ختم کرنے کی منصوبہ بندی کر لی ہے. خبریں ختم ہوئی.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے کرونا کے بارے میں اپنے پہلے پروگرام کے ساتھ، جسے اسٹوڈیو کی بجائے گھر میں تیار کیا گیا ہے، میں ہوں یاسمین جمیل۔ کرونا کی عالمی وبا کی وجہ سے دنیا بھر میں اربوں لوگ اپنے گھروں میں بند رہنے کی پابندی کر رہے ہیں۔ یہاں امریکہ اور ترقی یافتہ ملکوں میں بہت سے لوگوں کو یہ سہولت بھی حاصل ہے کہ وہ اپنی ضرورت کی اشیاء آن لائن یا ٹیلی فون پر آرڈر کر کے گھروں ہی میں منگوا رہے ہیں، لیکن کچھ لوگوں کو اپنی ضروری چیزیں خریدنے کے لیے ظاہر ہے باہر نکلنا ہی پڑ رہا ہے۔ تو اس آمد و رفت کو کرونا سے محفوظ رکھنے کی ایک کوشش میں دنیا کے کچھ ملکوں میں پبلک مقامات پر اور اہم عمارتوں کے سامنے ڈی سینیٹائزنگ واک تھرو گیٹس بنا کر رکھے گئے ہیں۔ پاکستان میں بھی اس جانب توجہ دی جا رہی ہے، اور پنجاب کے شہر جھنگ کی انتظامیہ نے اپنے مقامی وسائل کو اختراعی طریقے سے استعمال کر کے شہر کی سبزی منڈی کے لیے ایک سینیٹائزنگ واک تھرو گیٹ بنوا کر نصب کیا ہے، اور اس مسئلے سے نمٹنے کی ایک کوشش کی ہے۔ ہم اس وقت آپ کو گفتگو سنوا رہے ہیں جھنگ کے ڈپٹی کمشنر طاہر وٹو کی، جنہوں نے اس واک تھرو گیٹ کی اختراع میں اہم کردار ادا کیا۔ تو لیجیے ان کی گفتگو سنیے۔
جی، اس میں میم ہمارے، آپ کو پتا ہے کہ سبزی منڈی جو ہے تو وہ سب سے زیادہ گیدرنگ وہاں پہ ہوتی ہے، اور سب سے زیادہ لوگ بھی وہاں پہ اکٹھے ہوتے ہیں۔ تو وہاں پہ ایک ایشو آ رہا تھا کہ ہم نے لوگ کھڑے کیے ہوئے تھے ڈی سینیٹائزیشن کے لیے، لیکن وہ اس پہ پورا نہیں اتر پا رہے تھے، کیونکہ لوگوں کا جو ہے وہاں پہ بہت بڑا کراؤڈ ہوتا ہے۔ تو یہ جب مسئلہ جو ہے کہ ایک میٹنگ میں سبزی منڈی کی جو ہمارے انتظامیہ کے لوگ ہیں، انہوں نے اٹھایا کہ یہ مسئلہ درپیش ہے، اور یہاں سے کرونا کی ایپیڈیمک جو ہے تو وہ پھیل سکتی ہے۔ تو اس پہ میں جو ایک آئیڈیا جو میں نے ایک آدھا جو ہے کہ وہ دیکھا تھا کہ ہمارے ایک گاؤں کے فارم کا، وہاں پہ بھی جو ہے پشاور جو زین میں تھا، تو میں نے ایک ارادہ کی کہ اس کو جو ہے کہ ہم ایک سینٹرل جو ہے کنٹی پوائنٹ میں ڈی سینیٹائزیشن گیٹ جو ہے وہ بنا سکتے ہیں۔ تو اس کا بیسک جو اس کا سٹرکچر تھا وہ میرے مائنڈ میں تھا، وہ میں نے ڈرا کیا، اور اپنے جو انجینئر جو تھے ان کو بلایا کہ اس کو ہم نے ایگزیکیوٹ کر۔ تو اس پہ پھر جو ہے ڈسکشن ہوتی رہی، اور اس ڈسکشن کے بعد جو ہے کہ ابھی تین جو لوگ تھے ان کو ہم نے انگیج کیا، ہیلتھ وہ یوزفل رہے گی کتنی ہم ڈالیں گے۔ پھر ہم نے واٹر مینجمنٹ کے انجینئر جو ہمارے تھے کہ جو جن سے ہمیں تک پورا سسٹم لگا کے دیں گے، تو ان کو ہم نے بلایا۔ اس کے بعد جو ہے ہم نے، میں نے جو ایک ٹی ایم اے کے سب انجینئر تھے ان کو بلایا، وہ جو ہمارے سی او میونسپل کارپوریشن ہے ان کو بلایا، اور ان کو بتایا کہ یہ ہم نے اسٹرکچر جو ہے کہ اس طرح بنانا ہے۔ وہ اسٹرکچر جو ہے پھر ہم نے بنوایا، اس کو شروع کیا، ساتھ ہی دوسری سائڈ پہ سائملٹینیسلی ہم نے وہ اس کے پمپ جو ہے واٹر کے جو اس کو پمپ کرنے کے لیے، پھر اس کی جو پائپنگ ہے، پھر اس کی جو نوزل تھی فوگ بنانے والی، وہ ہم نے سائملٹینیسلی جو واٹر مینجمنٹ ہمارے لوگ ہیں انجینئر، انہوں نے وہ اس پہ کام شروع کر دیا۔ پھر ہم نے اس کو اسٹرکچر کو جوڑ کے فرسٹ ٹرائل جو ہے کہ رات 1 بجے ہم نے لیا، 2:30 بجے یہ ہم نے ڈیسائڈ کیا تھا۔ تو اس کا فرسٹ ٹرائل لیا، تقریباً 3 ٹرائل کے بعد ہم نے اس کو پورا سسٹم کو بنانے کے بعد، پھر اس کو ہم نے جو ورک شاپ جس پہ بنایا تھا وہاں سے اس کو شفٹ کیا سبزی منڈی میں۔ تو پھر اس کا ہم نے فرسٹ ٹرائل جو ہے کہ وہ 9:00 بجے کیا۔ تو 10 گھنٹے تک میرے انجینئر اور میں ہم لوگ اس پہ لگے رہے، تو یہ 10 گھنٹے میں ہم نے بنایا۔ اس کو ہم نے پھر،
تو کیا یہ جو 10 گھنٹے میں بنا، اس کا کیا سائز کیا ہے، اور اس کی آپ نے، مجھے ابھی تک یہ سوال سمجھ میں نہیں آ رہا کہ اس کا آئیڈیا آپ کو کیسے آیا، اور کیسے آپ نے یہ سمجھا کہ آپ یہ بنا لیں گے، اور نہ صرف آپ نے بنایا بلکہ اس کو آپ نے انسٹال بھی کر دیا۔ تو کیا آپ کا اپنا کوئی بیک گراؤنڈ تھا اس میں، یا سارے انجینئرز نے مل کر کوئی آئیڈیا دیا تھا؟
نہیں میم، اس میں آئیڈیا تو بیسک میرا اپنا ہی تھا۔ میں نے آپ کو بتایا کہ میں نے ایک فارم دیکھا تھا کاؤز کا، تو وہاں پہ وہ نوزل لگی ہوئی تھی، وہ انٹری پوائنٹ پہ انٹرلوپ ایک ادھر فارم ہے اپنا فیصل آباد میں، تو وہ مجھے ایک آئیڈیا تھا کہ اگر ہم اس کو سینٹرلی جو ہے کہ وہ فاگنگ سسٹم لگا دے تو اس میں سے انٹر ہو کے سارے جا سکتے ہیں اور آ سکتے ہیں۔ لیکن جب یہ آئیڈیا میں نے بنایا تو اس کے بعد جو ہے تو وہ اسٹرکچر کی جو اس کی کیا شیپ ہوگی، تو اس کو ایگزیکیوٹ ہم کیسے کریں گے، پھر اس کے واٹر سسٹم، پھر اس کے انجینئر جو ہے کہ وہ بلائے کہ یہ میں یہ کام کرنا چاہ رہا ہوں، इसको जो है कि वो हमने इसको एग्जीक्यूट करना है, तो इसका स्ट्रक्चर जो है कि किस तरह का हो, उस स्ट्रक्चर पे फिर हमारी डिस्कशन हुई, स्ट्रक्चर हमने फाइनल किया। फिर उसका जो है कि फॉगिंग सिस्टम जो है कि वो कैसे होगा, क्लोरीन का जो टैंक है वो पानी वाला वो कहाँ पे रखेंगे हम, वो जो एक हमारा पंप है वो कहाँ पे रखेंगे, पाइप किस साइज का हुआ, वो फिर इंजीनियर ने उस पर सजेशन दिया और एग्जीक्यूशन में जो है कि इसको ले गया।
तो क्लोरीन का रेशो वो उसके लिए
उसमें जो 0.05 हमने रखा था, ये हमने जो अपने जो डिस्ट्रिक्ट हेल्थ अथॉरिटी है उनसे फिर लिया, तो उन्होंने हमें बताया कि आप अगर ह्यूमन बॉडी का है तो आप 0.05 तक जो है कि वो इसको कर सकते।
ठीक है, तो वो आपने करके अब ये आपने 10 घंटे में आपके 9 लोगों ने ये बना दिया और आपने फिर उसको इंस्टॉल भी कर दिया। तो इस वक्त क्या सूरत हाल है, लोग उसे कैसे इस्तेमाल कर रहे हैं और क्लोरीन को कब कब आप दोबारा भरते हैं?
जी मैम, इसमें ये मैम इसका हमने टाइमिंग रखी हुई है सुबह 6 बजे से लेके 9 बजे तक, क्योंकि ये सब्जी मंडी की एक्टिविटी जो है 6 बजे से लेके 9 बजे तक होती है और उसमें ज्यादा लोग होते हैं, तो हम इसको जो सुबह जो है कि वो उसको उस टैंक में भरते हैं और उसमें 1800 लीटर का वो टैंक है, वो जनरली जो है कि वो एक टैंक जो है काजिया तक कभी को हो तो हमें जो दूसरा जो है कि वो भरना पड़ रहा है, जनरली उसी में हमारा हो जाता है। वो सारी जो शिफ्ट है 6 से 9 बजे की वो पूरी हो जाती है, बाकी इसकी लेंथ जो है कि वो ये 20 फीट तक लेंथ में है मैम और 6 फीट इसकी 8 फीट 6 फीट इसकी विड्थ है और तकरीबन 10 फीट के करीब इसकी हाइट है।
तो इसमें आपने किसी से टेस्ट नहीं कराया, साइंसदानों को तो इस पर कोई एतराज नहीं हो रहा कि आपने ये जो पब्लिक प्लेस पे लगा दिया, इसके कोई मुजिर असरात भी हो सकते हैं?
मैम वो अभी हमारी जो है कि वो प्रोविंशियल जो हेल्थ की टीम है वो इसको देख रही है, इसको जो कि इसका जो फॉर्मूला जो इसके लिए वो यूज करनी है क्लोरीन, तो उसका क्या है। बाकी जो हमने डिस्ट्रिक्ट की जो हेल्थ अथॉरिटी थी उनसे पूछा था, उनने कहा कि जनरली क्लोरीन आप स्विमिंग पूल में भी यूज होती है और ये वाटर प्योरीफायर के तौर पर भी यूज होती है, तो इतना इसका कोई साइड इफेक्ट नहीं है अगर आप बिल्कुल इसको थोड़ा करते हैं। और दूसरा एक्सपोजर जो है एक आदमी का गुजरने वाले का भी कोई वो बहुत ज्यादा नहीं, मैक्सिमम जो है कि वो फ्यू सेकंड में इसमें से गुजर जाता है, तो इसका एक्सपोजर भी इतना नहीं है, तो इट्स नॉट दैट इसके साइड इफेक्ट डेंजरस या वो इस तरह नहीं है।
लेकिन ये तो वो है ना कि जो उसमें से गुजर रहे हैं वो डिसइंफेक्ट हो गए, लेकिन अगर उसमें से कोई ऐसा शख्स गुजरा जो कि खुद उसको कोरोना वायरस है और उसको पता भी नहीं है, तो क्या उस गेट में उसके कोरोना जरासीम जो है वो छोड़ नहीं जाएगा?
लेकिन मैम वो तो उसकी कंटिन्यूअसली डिसइंफेक्शन हो रही है, अगर वो छोड़ भी जाता है उसमें तो उसकी तो डिसइंफेक्शन हो रही है, तो वो इनर बॉडी तो नहीं वो कर सकती डिसइंफेक्ट क्लोरीन, लेकिन आउटर जो है वो अगर उसमें गेट में कुछ छोड़ के जाता है तो वो तो डिसइंफेक्शन उसकी हो जाएगी।
ठीक, तो आपने आपको डीसी के झंग के डीसी हैं, डिप्टी कमिश्नर हैं, तो क्या आपका ये इरादा है कि ऐसे और भी गेट थ्रू बनवाए जाएं और वो अस्पतालों के बाहर या दूसरे पब्लिक प्लेसेस पर रखे जाएं, और ये भी बताइए कि इस पर कितनी लागत आती है और आपकी आई?
इसमें जो हमारे चीफ सेक्रेटरी साहब हैं प्रोविंस के, वो उनकी हमेशा जो है कि हमें यही डायरेक्शन होती है कि वो आपको यू हैव टू बी मोर इनोवेटिव इन लिमिटेड रिसोर्सेज के, थोड़े मसाइल खर्च करके तो आप इनोवेशन जो है कि वो दे के आए अपनी एडमिनिस्ट्रेशन में, फिर उन्होंने न्यू चीजें जो है कि वो इंट्रोड्यूस इसमें करवाई भी है, एडमिनिस्ट्रेटिव सेटअप में डिजिटाइज करवाई हैं चीजें, जहाँ पे ह्यूमन इंटरफेरेंस कम करवाई है, तो काफी उन्होंने डिजिटाइजेशन में वो किया है, तो अब उनके पास जो है कि वो गया है और वो मेरे ख्याल में इसको चीफ सेक्रेटरी साहब ने डायरेक्शन दिया कि इसको रेप्लिकेट करें दूसरी सब्जी मंडी।
सिर्फ सब्जी मंडी में या दूसरी जो पब्लिक की प्लेसेस हैं जैसे हॉस्पिटल है?
इनिशियली जो है सब्जी मंडी में ये हो रहा है और आगे फिर जो है कि जब प्रोविंशियल हेल्थ डिपार्टमेंट इसको प्रॉपर मेरे ख्याल में जो इसमें डालना क्या है क्लोरीन की कितनी वो सारी चीजें उसके बाद इसको फर्दर जो है कि वो करेंगे, और प्राइवेट सेक्टर में तो ये काफी ज्यादा लोग लगा रहे हैं जो प्राइवेट बिजनेसेस हैं वो तो कंपनीज हैं दूसरी हैं, वो तो काफी लगा रहे हैं।
तो इस वक्त आप हमारे सुनने वालों को बताना चाहेंगे कि अगर कोई इनोवेशन करना चाहता है और ये गेट थ्रू अपने बनाना चाहता है तो वो आपसे किस तरह रब्ता करे?
मैम मेरा अपना सेल नंबर है, फिर मैंने इसकी एक वीडियो जो है कि वो यूट्यूब पे भी हमने मैंने अपना अपलोड की हुई है मेरे ऑफिस ने, और उससे जो है कि वो आप गाइडलाइन जो है कि वो सारी मिल सकती है, और जो कि उसमें प्रॉपर चीज़ें वो बताई भी हुई हैं कि कौन सी चीज़ें जो है कि इसमें इस्तेमाल होंगी और कैसे ये बनेगा, तो उसमें सारा हमने दे दिया।
तो कितनी लागत आई इस पर?
ये मैम चूंकि हमारी तो फर्स्ट एफर्ट थी, उसमें कुछ चीजें हमने लगाई फिर उतारी, तो उसमें थोड़ा हमारा 1,80,000 तक का एक्सपेंडिचर हुआ था, 1,80,000 का। लेकिन अभी अगर हम इसको जो दूसरी सब्जी मंडियों में हमने इसको रेप्लिकेट किया है डिस्ट्रिक्ट की, क्योंकि 4 सब डिवीजन जो मेरे पास है तो उनमें से बाकी सब डिवीजन उनमें हमारी जो है कि वो एक में 80,000 के करीब आई है, वो थोड़ा छोटा है, वो वॉक टू गेट है। इसके अलावा एक में और थोड़ा छोटा किया है, वो हमने 30,000 में बना लिया। तो ये एक उस वेरी करता है कि आपने कितनी वो बड़ी बनानी है, और फर्स्ट टाइम की आपको पता है कि थोड़ी वो उसमें एक्सपेरिमेंट करते, कोई पाइप लगाया, कोई वो नहीं ठीक लगा, या कोई उसमें स्ट्रक्चर बनाने में जो है ना कि वो आप एक्सपेरिमेंटेशन करते हैं तो वो परफेक्शन लाने के लिए, तो आप जो कि हमें पता लग गया कि क्या क्या करना है, कौन सी नोजल है हमें, एक हमने किस साइज की नोजल लगानी है जिसमें से वो फॉगिंग निकलेगी, कौन सी कंपनी की लगानी, तो पहले हमने नोजल भी 2-3 दफा चेक की थी, 3 दफा हम चेंज की थी गई, एक दफा लगाई तो वो नहीं फॉग बना रही थी, फिर दूसरी दफा लगाई तो वो भी पानी ज्यादा फेंक रही, तो इस तरह आप जो है कि जब हम नए सिरे से बना रहे हैं तो उसकी कॉस्ट बहुत कम आ रही।
और बल्कि आप अगर कुछ और गाइड करना चाहें मुझे कि जंग में और कुछ क्या हो रहा है कोरोना वायरस के हवाले से, तो वो भी आप इस पर बता सकते हैं?
जी, इसमें मैम कोरोना वायरस के सिलसिले में हमने तकरीबन सबसे पहले तो एक क्वारंटाइन सेंटर बनाया है, उसमें तकरीबन 200 लोगों की हमने रखी है कैपेसिटी, फिर एक हमने पूरा हॉस्पिटल जो है कि वो उसको हमने पूरी तरह आइसोलेट जो है कि वो किया, आइसोलेशन सेंटर बनाया है, उसमें भी हमने पर्सनल हाइजीन किट से लेके तो वो सारी चीजें जो है कि वहाँ पे रखी हैं, लैब जो है कि वहाँ पे बना दी हैं, फिर उसके अलावा हमने एचडीयू जो है वो पेशेंट्स के लिए वो बनाया है, फिर जो बहुत ज्यादा जो है कि कंफर्म हो जाते हैं और वहाँ पे वेंटिलेटर वगैरह वो है, फिर हमने पूरे सिटी में जो एंट्री और एग्जिट है वहाँ पे हमने वहाँ पे डिसइंफेक्ट करने के लिए लोग जो है कि वो हैंड वॉशिंग और गाड़ियों की वो डिसइंफेक्शन के लिए लोग खड़े किए हैं, फिर हमने तकरीबन 75 जो प्लेसेस है वहाँ पे हमने हैंड वॉश और उसके लिए जो है कि वो लगाए हैं अपना पानी के, जो हमारी टैंकियां हैं वो पड़ी हैं, सोप पड़ा है, वो दूसरा वो सारी चीजें पड़ी हैं, फिर इसके अलावा जो हमारे बैंक्स हैं, हमारे जो भी जहाँ पे लोगों का रश होता है वहाँ पे सैनिटाइजर, दूसरी सारी चीजें इस तरह की, और डिस्टेंसिंग जो सोशल डिस्टेंसिंग है उसको हमने सर्कल्स लगा के तो वहाँ पे लोगों खड़े जहाँ पे भी क्राउडेड प्लेसेस है उसको इंश्योर कर रहे हैं, और बाकी जो है जितने पिलियन राइडिंग है वो डबल सवारी जिसमें 2-4 लोग इकट्ठे हो गए उन चीजों को जो है कि हम काउंटर कर रहे हैं, तो जितनी भी हम, और फिर इसके अलावा जितनी रोड्स हैं, जितनी अहम गवर्नमेंट ऑफिस हैं उनको हम जो है कि वो डिसइंफेक्ट कर रहे हैं डेली बेसिस पे, हमारे रेलवे स्टेशन को हम डिसइंफेक्ट कर रहे हैं, बस स्टेशन को हम डिसइंफेक्ट कर रहे हैं, फिर जो इदारे भी जितने हैं गवर्नमेंट के उनको हम डिसइंफेक्ट कर रहे हैं।
वाह, तो बहुत बहुत शुक्रिया ताहिर भट्टू साहब, आपने बड़ी तफसील से हमें बताया कि जंग में इस वक्त जो इंतजामिया है वो क्या इकदाम कर रही है अपने शहरियों को कोरोना वायरस के मुजिर असरा से बचाने के लिए और उनको प्रोटेक्ट करने के लिए, हर क्राउड की जगह पर भी और जो दूसरी जगह जहां क्राउड नहीं है वहां पर भी इंतजाम हो रहे हैं। बहुत शुक्रिया जी। ये थे जंग के डिप्टी कमिश्नर ताहिर भट्टू, जो बात कर रहे थे जंग में इंतजामिया की जानिब से तैयार किए गए एक डी सैनिटाइजिंग वॉक थ्रू गेट की, जिसे सब्जी मंडी के बाहर नस्ब किया जा चुका है।
लेकिन क्या इस वॉक थ्रू गेट के नस्ब होने का मतलब ये है कि लोग बेखौफ खतर हर वक्त और तबातुर के साथ सब्जी मंडी में जाते रहें? ये सवाल जब हमने किया इंडस हॉस्पिटल लाहौर के सीनियर मेडिकल रजिस्ट्रार डॉक्टर काशिफ सलीम से, तो उन्होंने बताया।
अच्छा, ये जो इस तरह के वॉक थ्रू गेट जो है, ये वर्ल्ड में और भी जगहों पे बनाए गए हैं, जो कि इनका पर्पज ये है कि लोगों को डिसइंफेक्ट किया जाए, यानी कि लेस से लेस ऑर्गेनिज्म जो बॉडी पे आ जाते हैं वो उनको कम से कम उनकी मिकदार रखी जाए। जो कोरोना वायरस में इस टाइम ये जो पैंडेमिक आई हुई है, इसमें यह है कि लोगों की गैदरिंग को कम से कम रखा जाए, लोगों की सोशल डिस्टेंसिंग, सोशल आइसोलेशन को रखा जाए। ये जो गेट्स हैं, ऐसी जगह जहां पर बहुत ज्यादा जरूरी है कि अगर लोग जमा हो रहे हैं, जिस तरह हॉस्पिटल जैसी जगह है, उसके गेट पे तो रखे जा सकते हैं, लेकिन पब्लिक प्लेसेस में इतने कोई कारामद या गुड साबित नहीं होंगे, क्योंकि जो इसका कोरोना वायरस का जो मोड ऑफ ट्रांसमिशन है वो टच कॉन्टेक्ट के अलावा रेस्पिरेटरी ड्रॉपलेट्स भी हैं। अगर कोई पेशेंट ऑलरेडी इन्फेक्टेड है या उसमें सिम्टम नहीं भी आ रहे, वो भी अगर उस गैदरिंग में चला जाएगा तो ही विल बी द सोर्स ऑफ ट्रांसमिशन ऑफ इन्फेक्शन। तो इसलिए इन गेट्स को अवॉइड ही रखना चाहिए, क्योंकि इससे फॉल्स परसेप्शन पीपल में जाएगी कि वो अपने आप को समझेंगे जिस तरह वो वायरस का इन्फेक्शन का सोर्स नहीं बन सकते, जबकि वो फिर भी हो सकते हैं। तो इस सिनेरियो में खासतौर पे जो भी पेंडेमिक चल रही है वर्ल्ड वाइड पूरी दुनिया में, तो इसमें इस तरह की चीज को अभी नहीं प्रमोट करना चाहिए। अभी लोगों को ये करना चाहिए कि वो सोशल डिस्टेंसिंग रखें, होम आइसोलेशन रखें और जितना ज्यादा से ज्यादा हो गैदरिंग को अवॉइड करें।
लेकिन जैसा कि इन्होंने कहा कि जाहिर है लोगों को अपनी जरूरी चीजें खरीदने के लिए सब्जी मंडी तो जाना पड़ रहा है, तो उनके लिए आप क्या उसको भी आप डिस्करेज कर रहे हैं?
नहीं, उसके लिए भी चलिए ठीक है, जिस तरह इस तरह की जगह जहाँ पे अनअवॉइडेबल प्लेसेस है, जिस तरह सब्जी मंडी जैसी जगह जो गवर्नमेंट ने भी कहा है कि ये बंद नहीं किए हैं, उसके अगर उन्होंने दरवाजे पे ये लगा दिया है, लेकिन फिर भी लोगों को इस चीज को प्रमोट नहीं करना चाहिए कि जिस तरह हम इससे बच जाएंगे। मैंने जैसे पहले ही कहा कि ऐसी जगह जहाँ पे अनअवॉइडेबल आपका जाना बड़ा जरूरी है, लाइक हॉस्पिटल चले, अगर कोई सब्जी मंडी है वहां पे जाहिर बात है लोगों ने चीजें लेने जाना होता है, फिर भी वो अपने आप को अगर इधर से गुजारे तो जो रेस्पिरेटरी की जो मोड ऑफ ट्रांसमिशन है उसकी प्रिवेंशन वो रखें, मास्क पहने और एटलीस्ट 1 मीटर का डिस्टेंस फिर भी रखें। ये नहीं होना चाहिए कि इस वॉक थ्रू गेट से जाएं और फिर वो आपस में एक दूसरे के करीब रहें, ये चीज फिर भी नहीं होनी चाहिए। लाइक सोशल डिस्टेंसिंग जो है उसको फिर भी मेंटेन रखना ही है,
और कोशिश करें कि बहुत कम जब भी सामान खरीदने जाना हो तो एक ही बार सारा सामान खरीद लाएं, बार बार ये समझ करके, क्योंकि वहाँ वॉक थ्रू गेट है तो चलो वहाँ चले जाते हैं, ये नहीं करना चाहिए।
एग्जैक्टली, नहीं नहीं ऐसे नहीं करना, ऐसे नहीं करना। पब्लिक गैदरिंग को अवॉइड करना है ज्यादा से ज्यादा, और जो है डिस्टेंस एटलीस्ट 1 to 2 मिलीमीटर का मेंटेन रखना है। उनको जाना तब ही चाहिए जब बहुत जरूरी है सामान, एक ही मरतबा हफ्ते की लोगों को चाहिए कि ग्रोसरी करके आ जाए, वहां से एक ही हफ्ते का सामान खरीद लें, रोज रोज भी जाने की ये ना करें कि वो एक समझे कि ये वॉक थ्रू गेट से हम गुजरेंगे तो हम सेफ हैं, वो रोजाना इस चीज को अपना मामूल बना लें। नहीं, ऐसा नहीं करना। जाना उस टाइम है जब आपको बहुत ज्यादा जरूरत हो और आपने फिर इस गेट से आप गुजर भी जाएं, फिर भी आपने मास्क आपने पहन के रखना है और एटलीस्ट 1 to 2 मीटर का डिस्टेंस फिर भी रखना ही है। आप अगर सब्जी मंडी के अंदर भी या ऐसी जगह पे जहाँ पे अनअवॉइडेबल गैदरिंग है, फिर भी आपने ये प्रिकॉशन रखनी ही रखनी है।
इसके अलावा और क्या प्रिकॉशन आप इस वक्त हमारे सुनने वालों को बताएंगे?
आजकल के सिनेरियो में जैसे कि आप सोशल मीडिया न्यूज वगैरह में भी आप पढ़ते रहते हैं, काफी ज्यादा प्रिकॉशन है। एक चीज जो मैंने नोटिस की है, जो मैं लोगों को भी इस चीज के बारे में बताना चाहता हूँ, हमारे घरों में हमारे बुजुर्ग लोग होते हैं, हमारे पेरेंट्स हैं, ग्रैंड पेरेंट्स हैं, जो कि मोर देन 50 ईयर एज के होते हैं, एक चीज है कि उन लोगों से भी डिस्टेंस आपने रखना है। उन लोगों का आपने ठीक है आपने टेक केयर करनी है, लेकिन उन लोगों के लिए सोशल डिस्टेंसिंग जो है ये बहुत जरूरी है। एटलीस्ट वहां भी 1 to 2 मीटर का आपने डिस्टेंस रखना है। अगर आपने उनको खाना देना है, खाना देकर आप उनके करीब मत रहें, उनसे दूर रहें, किसी छोटे बच्चे वगैरह को उनके से ना मिलें, और अगर कोई बाहर से कोई आता भी है मिलने, उसको भी कहें कि उनको हाय है टच नहीं करना, उनसे दूर दूर ही रहना है, क्योंकि खुदा ना खासा अगर किसी मोर देन जो 50 ईयर एज के बुजुर्ग हैं उनको ये इन्फेक्शन हो जाएगा। वर्ल्ड वाइड जितना भी रिकॉर्ड का हम डाटा देख रहे हैं पीपल का, उन लोगों में मोर्टेलिटी रेट ज्यादा आ रहा है। इवन चाइना में भी जो था, इटली में भी, ये जो लोग मोर देन 50 हैं उनमें 15% मोर्टेलिटी रेट है। अदरवाइज ओवरऑल वर्ल्ड में यही स्टार्ट में था, जो चाइना का डाटा था उसमें 2.5% मोर्टेलिटी था, लेकिन जो ओल्ड पीपल है उनमें ये डिजीज बहुत ज्यादा सीवियर है, और वर्ल्ड वाइड हर जगह पे ऑलमोस्ट वेंटिलेटर की भी कमी है, तो ये चीज का ख्याल रखना है कि जो ओल्ड पीपल है वो इस इंफेक्शन का शिकार ना हो, और उन लोगों के साथ सोशल डिस्टेंसिंग एटलीस्ट 1 to 2 मीटर का डिस्टेंस मस्ट मस्ट रखना है। अगर बहुत ज्यादा जरूरी तो बात करने की जरूरत है, इवन घर में भी रहते हुए आप फोन कॉल से हमसे बात करें, उन लोगों के साथ आप लोगों ने उनकी हिफाजत बहुत ज्यादा से ज्यादा करनी है।
ये भी कि जो जवान लोग भी घर से बाहर निकलते हैं वो अगर कोई वायरस लेकर आ जाते हैं अपने साथ कोरोना वायरस, तो खतरा यही है कि वो तो शायद बच जाएं लेकिन उनके बुजुर्गों को वो जल्दी लग सकता है अगर घर।
Exactly. जो जवान लोग हैं जाहिर बात है उनकी कुव्वत मुदाफत ज्यादा होती है, जो ओल्ड पीपल होते हैं उनकी कुव्वत मुदाफत इम्यूनिटी कम होती है, फिर उनमें से कुछ लोग होते हैं जो डायबिटीज हाइपरटेंशन कोई कार्डिक डिजीज के पेशेंट्स होते हैं, फिर उन लोगों को ज्यादा उन लोगों में ज्यादा खतरनाक इस बीमारी का चांस होते हैं। तो इसलिए जो है घर के भी जितने अफराद हैं वो अपने ये जो बुजुर्ग हजरात हैं इनसे कम डिस्टेंसिंग रखें, उन लोगों को भी बताएं कि ये इस टाइम डिजीज चल रही है, उनको समझाएं कि ऐसा नहीं है कि हम आपसे नाराज हैं या कोई आपके पास नहीं आना चाहते हैं, बस ये टाइम गुजर जाएगा तो फिर हम अपनी नॉर्मल एक्टिविटीज की तरफ आ जाएंगे, लेकिन इस टाइम पर उन लोगों का ख्याल इसी तरह से रखा जाए कि उनसे कॉन्टेक्ट उनसे कम उनके सामने उनको छूना कम से कम रखा जाए।
बहुत शुक्रिया डॉक्टर काशिफ सलीम।
ये थे इंडस हॉस्पिटल लाहौर के सीनियर मेडिकल रजिस्ट्रार डॉक्टर काशिफ सलीम।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से कोरोना के बारे में इस पहले खसूसी प्रोग्राम के साथ, जिसे स्टूडियो की बजाय घर में तैयार किया गया है, मैं हूं यास्मीन जमील। लॉकडाउन के दौरान घरों में बंद लोगों को घरों ही में किसी भी तिब्बी मसले या कोरोना की किसी भी अलामत के बारे में रहनुमाई के लिए पाकिस्तान में टेलीमेडिसिन सेंटर्स कायम हो रहे हैं। ऐसा ही एक सेंटर कायम हुआ है डॉ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज कराची की डिजिटल लाइब्रेरी में। इस बारे में हम इस वक्त आपको इस टेलीमेडिसिन सेंटर के एक फोकल पर्सन डॉ यूनिवर्सिटी कराची के इंस्टीट्यूट ऑफ बिहेवियरल साइंसेज के एग्जीक्यूटिव डायरेक्टर सितारा इम्तियाज ब्रिगेडियर रिटायर्ड डॉक्टर शोएब अहमद की गुफ्तगू सुनवा रहे हैं, तो लीजिए सुनिए।
अच्छा, इस प्रोजेक्ट में तो आप यू समझ लें कि तमाम जो हॉस्पिटल है वो इन्वॉल्व है उसमें, मगर जो इसके मेन क्लिनिकल जिन शोबों को आप जानते हो उनमें जो है वो मेडिसिन है यानी शोबा तिब, उसके बाद सर्जरी है, ठीक है, उसके बाद जो है वो अपना गायनेकोलॉजी है, औरतों के मसाइल जो है चिल्ड्रन से रिलेटेड है पीडियाट्रिक्स, उसके बाद जो है वो साइकेट्री है जो जहनी सेहत है उसके मुतालिक है, और भी लोग इसमें शामिल हो रहे हैं। चूंकि आज पहला दिन था तजुर्बाती बुनियादों में हमने किया, हमने 8 स्टेशन बनाए हैं, वो फिर बाद में जैसे जैसे चीजें एडअप होती जाएंगी वैसे वैसे डिपेंडिंग अपॉन द रिस्पॉन्स ऑफ द पीपल।
तो क्या ये कोई खास मरकज बनाया है, किस जगह पर ये काम शुरू हुआ है और कितनी टेलीफोन लाइनें लोगों को दी गई हैं?
जी, ये हमारा जो काम शुरू हुआ है ये हमने जो डाओ की डिजिटल लाइब्रेरी है उसमें हमने इसको एस्टेब्लिश किया है, जिसमें हमारा आईटी डिपार्टमेंट है वो इसमें पेश है, और वहां पर जो है वो 8 स्टेशन हमने बनाए हैं, और लाइंस भी जो है वो 8 लाइंस हम एक्सटेंड कर सकते हैं, लेकिन अभी फिलहाल हमने 8 लाइनों को इसको रखा है, और जो कि क्लोजली मॉनिटर होती है और हर कॉल जो है उसको रिकॉर्ड किया जाता है।
तो कोई खास नंबर जो आप इसे बताना चाहें हमारे सुनने वालों को?
कराची अपना पाकिस्तान का कोड जैसे है 92 करके, और कराची का 021-38-73-2032। मैं दोबारा व्यार करता हूँ, 021-38-73-2032।
अच्छा, लेकिन ये तो यानी कराची के अलावा दुनिया भर में कोई भी आपसे रब्ता कर सकता है?
जी, कोई भी रब्ता कर सकते हैं दुनिया भर से, जो वो आप पाकिस्तान में कोड लगा के आगे 21 और फिर अगला नंबर, और इसकी आगे फर्दर 8 लाइन है वो डिफरेंट, वो आपको फिर गाइड करता है खुद से, जो ऑटोमेटेड रिकॉर्ड मैसेज है वो आपको गाइड कर देगा कि अभी आप ये दबाएंगे तो आप 1 दबाएंगे तो मेडिसिन के शोबे में चले जाएंगे, 5 दबाएंगे तो साइकेट्री में चले जाएंगे, 6 दबा देंगे तो पीडियाट्रिक्स में चले जाएंगे, ऐसे
है। ठीक है, तो लेकिन आप लोग फिर मेडिसिन भी सजेस्ट करेंगे, तो मेडिसिन की फराहमी का क्या बंदोबस्त होगा?
बगैर देखे तो किसी भी मरीज को आप बहुत सारी दवाएं तो नहीं दे सकते, मगर उनको उस इमरजेंसी की सूरत हाल में आप गाइड कर सकते हो। अगर कोई कहता है कि मुझे यहाँ पर पेट में शदीद दर्द है तो आप उसको एडवाइस कर सकते हो कि आप ये एहतियात करो और ये दवा ले लो फिलहाल, जब तक कि आप अपने डॉक्टर से रब्ता नहीं कर पाते, और वो हम उनको जो है वो फिर मेडिकल स्टोर्स जो है वो इत्तेफाक से उन हुकूमत ने खोले हुए हैं, और वो सुबह से लेकर तो शाम 5 बजे तक खुले उसके अलावा फिर जितने भी हॉस्पिटल हैं बड़े बड़े उनके साथ जो मेडिकल स्टोर है वो 24 आवर्स खुले हैं।
ना टाइमिंग्स क्या है इस वक्त इनके और आइंदा क्या टाइमिंग्स में तब्दीली का ख्याल है?
जी हमारे जो अभी फिलहाल तो हमारे टाइमिंग सुबह 9 बजे से देख के दोपहर 2 बजे।
अच्छा।
उसके बाद इसका रिस्पॉन्स देख के, चूंकि आज मैं वहां गया था तो बड़ा ही ओवरवेलमिंग रिस्पॉन्स था, बहुत कॉल्स आ रही थी, डिफरेंट लोगों से लोग बात करना चाह रहे थे और तो वो इट्स वेरी इनकरेजिंग। तो मुझे लगता ये है कि मुस्तकबिल करीब में हम इसको जो है वो हमें अपना टाइम बढ़ाना पड़ेगा या कम से कम 2 शिफ्ट में हमें करना पड़ेगा, क्योंकि हम सुबह 9 से 2 तक कर लें, फिर उसके बाद जो है वो 2 से 6 तक कर लें या 4 तक कर लें, व्हाटएवर कुछ तरह से हम उसको 2 हिस्सों में डिवाइड कर सकते हैं आगे जाके।
तो ब्रिगेडियर डॉक्टर शोएब अहमद साहब, ये बताइए कि इस वक्त पाकिस्तान में और आप तो कराची में हैं, क्या लोगों का नफसियाती हालत क्या है? क्या लोग डरे हुए हैं या कुछ लोग बहुत ज्यादा एहतियात कर रहे हैं, क्या कहेंगे उनकी क्या इस वक्त हालत?
तो वो उस तरह का दबाव नहीं है जिस तरह के मगरबी ममालिक में आपको नजर आता है कि लोग बिल्कुल खाइफ हो गए, बिल्कुल बंद हो गए, ठीक है, वो चीज यहाँ पर अभी तक नहीं है। और उसके दूसरी रीजन ये भी है कि बहुत ज्यादा अमवात भी नहीं हुई इत्तफाक से, मगर जहरी दबाव जरूर है लोगों का और बहुत ज्यादा वो हमें इसके बारे में पूछते हैं, क्योंकि जो घबराहट का दौरा है या पैनिक अटैक है ये एक बहुत आम चीज है, वैसे ही एंग्जाइटी बहुत बढ़ जाती है और उसमें जो है वो आप एकदम से उनको पैनिक अटैक हो जाता है, सांस लेने में दुश्वारी होती है, तो वो समझते हैं कि हम शायद जो COVID-19 जो है ना उसके अलावा शुरू हो गए और हमारे फेफड़े जो आप दे गए हैं, फिर वो इस हॉस्पिटल उस हॉस्पिटल इस एमरजेंसी उस एमरजेंसी, ठीक है ना, सो दे बर्डन टू हेल्थ सर्विसेज। तो वहां पे फिर उनको जो है वो बताया जाता है कि नहीं आपके साथ ये मसला नहीं है बल्कि आपके साथ पहली मसला है, और उससे फिर बहुत सारी बेहतरी हो जाती है, उनको मेडिसिन दे देते हो, उनको रिलैक्स करने के लिए मेडिसिन दे देते हो वगैरह वगैरह।
ठीक, बेहद शुक्रिया ब्रिगेडियर डॉक्टर शोएब अहमद।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
डाउ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज कराची की डिजिटल लाइब्रेरी में जो टेली मेडिसिन सेंटर कायम हुआ है उसके फोकल पर्सन डाउ यूनिवर्सिटी कराची के इंस्टीट्यूट ऑफ बिहेवियर साइंसेज के एग्जीक्यूटिव डायरेक्टर सितारा इम्तियाज, ब्रिगेडियर रिटायर्ड डॉक्टर शोएब अहमद की गुफ्तगू आपने सुनी। और जैसा कि आप सभी जानते हैं कि इसकी अभी तक कोई मुस्तरद दवा सामने नहीं आई है और इसके इलाज के मुख्तलिफ तरीकों पर रिसर्च जारी है, जिनमें से एक प्लाज्मा थेरेपी है। ये थेरेपी क्या है और कैसे होती है, इस बारे में हमने बात की डाउ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज कराची के मॉलिक्यूलर पैथोलॉजी के सरबराह प्रोफेसर डॉक्टर सईद खान से। आइए आपको इस बारे में उनकी ये मालूमाती गुफ्तगु सुनवाते हैं। अस्सलाम वालेकुम डॉक्टर प्रोफेसर सईद खान साहब।
वालेकुम सलाम।
डॉक्टर साहब, ये आजकल जो कोरोना के इलाज के लिए रिसर्च हो रही है प्लाज्मा थेरेपी पर, तो कुछ बताइए कि ये प्लाज्मा थेरेपी है क्या और किस तरह से ये कोरोना के लिए फायदा मंद हो सकती है कोरोना के इलाज के लिए?
क्योंकि कोरोना का इन्फेक्शन या नोवेल कोरोना का इन्फेक्शन एक नया इन्फेक्शन है और अब तक कोई हतमी इलाज इसका दरियाफ्त नहीं हुआ। सारे साइंटिस्ट जो जिस इस फील्ड के हैं वो अपनी कोशिश कर रहे हैं, चाहे माइक्रोबायोलॉजिस्ट हो, चाहे इम्यूनोलॉजिस्ट हो, चाहे एंटीवायरोलॉजिस्ट हो, सारे लोग इस पे कोशिश कर रहे हैं कोई ना कोई ऐसे कोई दवाई या वैक्सीन बना ले के इसका हल निकल आए। तो एक तरफ से तो एंटीवायरल का वो शुरू है कि एंटीवायरल बनाया जाए, वायरस को किल किया जाए, वो वाला वो साइंटिस्ट अपना काम कर रहे हैं। दूसरी तरफ से जो इम्यूनोलॉजी या हेमाटोलॉजी एक्सपर्ट है वो इस प्लाज्मा थेरेपी पे काम कर रहे हैं और प्लाज्मा थेरेपी बेसिकली एक इम्यूनोलॉजिकल रिस्पॉन्स है कि जो मरीज जो कोरोना जिनको इन्फेक्शन हो चुका है और वो बीमारी से गुजर चुके हैं और वो सेहतियाब हो चुके हैं, तो उन लोगों में इस वायरस के खिलाफ एंटीबॉडी बन जाती है जो वायरस को क्योर कर लेते हैं। अब ये खुद तो सही हो जाते हैं लेकिन वो एंटीबॉडी इनके ब्लड में या प्लाज्मा जो ब्लड का एक हिस्सा है, लिक्विड पार्ट है, उसमें ये एंटीबॉडी मौजूद होती है। तो प्लाज्मा थेरेपी बेसिकली ये है कि ये जो बंदा सही हो जाता है इनके ब्लड से ये प्लाज्मा अलग किया जाता है जिसमें एंटीबॉडी मौजूद होती है कोरोना के खिलाफ। अब वो एंटीबॉडी या वो प्लाज्मा फिर दूसरे पेशेंट जो के कोरोना से रिसेंटली इन्फेक्ट हो चुका है या उनकी तबीयत बहुत नासाज होती है तो उन लोगों को ये प्लाज्मा इंजेक्ट कराया जाता है जिसमें ये एंटीबॉडी मौजूद होती है जिससे वो بندہ جو ہے وہ صحتیاب ہو سکتا ہے. تو یہ بھی ایک تجرباتی عمل ہے, کافی چائنا میں اس کو کافی جگہوں پہ ٹرائی کیا گیا ہے اور اس سے کافی بندے جو صحتیاب ہو چکے ہیں. تو دوسری جگہوں پہ پاکستان میں بھی یہ عمل ابھی شروعات مراحل میں اور اس کو ٹرائی کیا جا رہا ہے.
کورونا وائرس سے صحتیاب ہونے والے لوگوں کی تعداد کا اور اس کا ڈیٹا کہیں ایک جگہ موجود ہے جس کے ان کو پلازما کو استعمال کیا جائے گا جن کی اینٹی باڈیز کو؟
پاکستان میں تو یہ عمل شروعاتی مراحل میں, تو ابھی شروعاتی مراحل میں اور جو لوگ صحتیاب ہو رہے ہیں خود نیشنل طور پہ یا ان کو اگر اینٹی وائرل دیا گیا یا جو بھی لاسٹ پروگرام میں ہم نے ڈسکس کیا کہ دو تین اینٹی وائرل تھے وہ دیے جا رہے ہیں, تو ان لوگوں کا ڈیٹا اکٹھا کیا جا رہا ہے. اور کل بھی ایک جو پاکستان میں پہلا شخص تھا جن کا نام کافی مشہور ہو چکا ہے جعفری صاحب, وہ صحتیاب ہو چکے ہیں اور انہوں نے اپنا پلازما یا بلڈ ڈونیٹ کیا ہے ایک کلینک میں, اور وہ پلازما اب کیونکہ اس میں اپروول کی بھی ضرورت ہوتی ہے کیونکہ یہ گورنمنٹ کی طرف سے جب اپروول مل جائے گی تو وہ لوگ ٹرائی کریں گے اس پلازما کو ایز اے ٹریٹمنٹ پروسیجر. تو اب تک پاکستان میں یہ ٹرائی نہیں ہوا, لوگ جو ہے ڈیٹا اکٹھا کیا جا رہا ہے کون لوگ صحیح ہو چکے ہیں, کیونکہ آپ ضروری ہے کہ جو بندے صحیح ہو چکے ہیں ان کے بہت سارے ٹیسٹ بھی ہونے ہیں کہ وہ اس میں فلانا خاصا وائرس تو موجود نہیں ہے. اگر آپ پلازما انجیکٹ کریں گے تو اس کے ساتھ دوسرے وائرسز بھی انجیکٹ ہو سکتے ہیں, تو اس کو پہلے کئی ٹیسٹ اس کے کرنے ضروری ہے. تو یہ پلازما تھراپی ایک اچھا عمل تو ہے لیکن یہ کافی مہنگا علاج بھی ہے کیونکہ اس کے بہت سارے ٹیسٹ آپ کو کرنے کہ اس بندے کو کہیں ہیپاٹائٹس سی نہ ہو, ہیپاٹائٹس بی نہ ہو, ایچ آئی وی خاصہ نہ ہو, تو ایسا نہ ہو کہ آپ کوئی ایک علاج کر رہے ہیں اس کے ساتھ کوئی دوسری بیماری نہ ہو. تو وہ مراحل جو ہے وہ بہت ضروری ہیں کہ جو بھی آپ یہ کر رہے ہیں وہ دوسرے جراثیم سے پاک ہو.
ٹھیک, تو اس کے علاوہ دوائیاں جو آج کل استعمال ہو رہی ہیں ٹریٹمنٹ کے لیے اور کچھ جو دوائیوں پر ریسرچ ہو رہی ہے کچھ ان کا بھی ذکر کر دیجیے.
جیسے میں نے بتایا کہ ہم جہد کوشش جاری ہے, کوئی حتمی علاج اب تک مسئلے کا کہیں بھی پوری دنیا میں موجود نہیں ہے. ہر سائنٹسٹ, ہر ڈاکٹر, ہر ایکسپرٹ اپنے تے کوشش کر رہا ہے کوئی اس مرض کا کوئی حتمی علاج ہو. تو جس طرح میں نے پہلے بھی عرض کیا کہ کلوروکوین ایک اینٹی ملیریل ڈرگ ہے, اس کا افیکٹ کافی جگہوں پہ پازیٹو دیکھا گیا ہے کمبینیشن میں ہے. ایزیتروومائسین ایک اور اینٹی بایوٹک ہے کیونکہ جب وائرل انفیکشن ہوتا ہے تو انفلمیشن کے بعد بیکٹیریل انفیکشن بھی ہو جاتی ہے جس کی وجہ سے نمونیا کا اثر ہوتا ہے. تو کمبینیشن میں اینٹی بیکٹیریل ڈرگ جو ایزیتروومائسین ہے وہ استعمال کی جاتی ہے جس سے سیکنڈری انفیکشن صحیح ہو سکتا ہے. تو ایزیتروومائسین کمبینیشن میں کلوروکوین یہ کمبینیشن کافی جگہ استعمال کیا جا رہا ہے. پاکستان میں بھی اس کی کافی ٹرائل جاری ہے, کافی مریض اس سے صحتیاب ہو چکے ہیں. لیکن یہ وائرس ایسا ہے کہ ہر بندے میں اس کا ڈفرینٹ افیکٹ ہے. کچھ جگہوں پہ کسی ٹریٹمنٹ رسپانس میں یہ صحیح ہو جاتا ہے, کچھ میں کم ہو جاتا ہے, کسی دوسرے شخص میں زیادہ ہو جاتا ہے. تو علاج کافی جگہوں سے کوشش کی جا رہی ہے, کافی حد تک حوصلہ افزا نتائج حاصل ہو رہے ہیں لیکن 100% کوئی علاج اب تک کامیاب نہیں ہے کہ بھائی جس طرح کوئی کنفرم کوئی دوائی آپ دے دیں اور 100% صحیح ہو جائے. تو مختلف مراحل سے چیزیں گزر رہی ہیں اور آہستہ آہستہ پیشرفت جاری ہے اور حتمی علاج کے لیے کافی انتظار کرنا پڑے گا کہ کون سی کمبینیشن ایگزیکٹلی جو اس کے علاج کے لیے کام کر رہی ہے. پوری دنیا میں سائنٹسٹ کام کر رہے ہیں, ویکسین پہ بھی کام جاری ہے, ویکسین کے ٹرائل جاری ہیں, اینٹی وائرل پہ کام جاری ہے. روزانہ ہم سنتے رہتے ہیں کہ فلاں اینٹی وائرل نے کافی کام کیا, دوسرے اینٹی وائرل نے کام کیا. ری پرپزنگ آف ڈرگس کا بھی کنسپٹ میں نے پہلے بھی بتایا تھا کہ ایسے ادویات جو کسی دوسرے مرض کے لیے استعمال کیے جا رہے ہیں وہ کورونا کے لیے ری پرپز کیے جا رہے ہیں کہ لوگ ٹرائی کر رہے ہیں کہ اس جس میں ایک دوائی جو ہے کلوروکوین ہے جو اصل میں کورونا کے خلاف دوائی نہیں ہے بلکہ وہ ملیریا کے خلاف دوائی ہے لیکن اس کا اثر کیا ہے. تو اب فی الفور اس کو کیونکہ دوسری دوائی موجود نہیں ہے اس کا استعمال کیا جا رہا ہے اور اس سے کافی حد تک وہ بیمار حضرات یا مریض جو سیریس ہیں ان میں استعمال ان دوائیوں کا ہے اور اس سے پازیٹیو نتائج حاصل ہو رہے ہیں. تو جن لوگ جن میں شدت نہیں ہے تو بیماری کی ان کو کوئی دوائی دینے کی ضرورت یوزلی محسوس نہیں کی جاتی اور بندے خود ہی صحیح ہو جاتے ہیں. جو لوگ کریٹیکل حالت میں ہیں اور یا آئی سی یو میں چلے جاتے ہیں تو ان کو یہ ادویات دی جا رہی ہے.
جی یہ تھے یونیورسٹی آف ہیلتھ سائنسز کراچی کے مولیکولر پیتھولوجی کے سربراہ پروفیسر ڈاکٹر سعید خان.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
وائس آف امریکہ واشنگٹن کا کرونا وائرس کے بارے میں یہ خصوصی پروگرام, میں ہوں یاسمین جمیل. اور اب آپ کو یہاں امریکہ کا کچھ احوال سنائیں. مشیگن اسٹیٹ یونیورسٹی کے سائیکیٹری ڈپارٹمنٹ کی ڈاکٹر فرح زمان عباسی کی زبانی. السلام علیکم ڈاکٹر فرح عباسی صاحبہ.
وعلیکم السلام یاسمین, کیسے ہیں آپ؟
میں بالکل ٹھیک ہوں. اور ہم لوگ وائس آف امریکہ سے بات تو کر رہے ہیں لیکن ہم اس وقت گھر سے اپنے سارے پروگرامس کر رہے ہیں اور وہیں سے میں آپ کو ریکارڈ کرنا چاہوں گی. کچھ بتائیے یہاں پر امریکہ میں کیا کیا صورتحال ہے, خاص طور پر کالجوں میں اور یونیورسٹیوں میں جو اسٹوڈینٹس ہیں وہ کس طرح آن لائن تعلیم حاصل کر رہے ہیں؟
جی یاسمین, دیکھیں جو انڈر گریڈ پروگرامس ہیں اس میں تو ویسے بھی کافی کورسز آن لائن آفر ہوتے ہیں, تو بٹ اب ساری کلاسز 100% آن لائن سوئچ کر دی گئی ہیں. سو سوائے ان سبجیکٹس کے جو انٹریکٹیو ہیں, سائنس لیبس ہیں, ریسرچ ہے, اس میں ابھی تک کچھ کنفیوژن ہے کہ کس طرح وہ تعلیم اسٹوڈینٹس کو پہنچائی جائے. پر اوور آل سب جگہ آپ دیکھیں بڑی پریشانی ہے, لوگ کوشش بہت میں ہے کہ چیزیں ذرا نارمل ہو جائیں, کچھ وہ ہو جائے. ایک تو مسئلہ یہ ہے کہ شروع میں ہمیں کہا گیا تھا کہ 30 دن کی بات ہوگی, پھر وہ 2 مہینے ہو گئی, اور اب تو یہ لگ رہا ہے کہ شاید 1-2 مہینہ اور ہمیں اس طرح چلنا پڑے. سو دیٹ وہ پھر اینڈ آف سیمسٹر تک کا مسئلہ آ جائے گا.
تو یہاں پر کیا مسائل کیا ہیں؟ کیا سب کو بآسانی سارے اسٹوڈینٹس آن لائن ایجوکیشن حاصل کر رہے ہیں یا کچھ مسائل بھی پیش آ رہے ہیں ان کو؟
جی مسائل بھی ہیں کیونکہ دیکھیں ہر اسٹوڈینٹ جو ہے وہ آن لائن کلاسز پریفر نہیں کرتے. کچھ جن کو اٹینشن اور فوکس کرنے کا مسئلہ ہوتا ہے پھر ان کے لیے بڑا مشکل ہو جاتا ہے آن لائن کلاسز کو فالو کرنا. پھر آپ کے سبجیکٹ پہ بھی ڈپینڈ کرتا ہے, اگر کوئی سبجیکٹ ایسا ہے جس میں آپ کو زیادہ وہ چاہیے, ایک کیا کہتے ہیں 1-to-1 انٹریکشن چاہیے, جیسے سائنس سبجیکٹ ہیں, جیسے لیبس ہیں, ایکسپیریمنٹس ہیں, وہ آپ نہیں کر سکتے, آپ کے لیے بڑا ڈیفیکلٹ ہو جاتا ہے وہ کرنا. پر پھر دوسرا جو مسئلہ ہم دیکھ رہے ہیں, دیکھیں یونیورسٹی کیمپسز تو بند ہو گئے اور لوگوں کو اپنے گھر بھیج دیا گیا ہے, تو جو دور دراز علاقوں میں, یہاں بھی ایون امریکہ میں بھی بہت سے علاقے ہیں جہاں انٹرنیٹ سروسز بہت اچھی نہیں ہیں, تو ان بچوں کو مسئلہ ہو رہا ہے انٹرنیٹ, اور ضروری نہیں ہے کہ ہر ایک کے پاس ایکسیس ہو, تو وہ ایک مسئلہ ہے. پھر دوسرا مسئلہ انٹرنیشنل اسٹوڈینٹس کا ہے کہ جو یہاں پہ اس وقت ایک طریقے سے اٹکے ہوئے ہیں, انہیں معلوم نہیں ہے کہ وہ کس وقت اپنے گھر جا سکیں گے, ان کے لیے بڑا مسئلہ ہے اس وقت یہ آن لائن کلاسز اور اسکول کو اس طرح چلانا.
تو جو انٹرنیشنل اسٹوڈینٹس ہیں کیا وہ ابھی تک ہاسٹلوں میں رہ رہے ہیں یا کہیں شفٹ ہو گئے ہیں, ان کا کیا بن رہا ہے اس وقت جو یہاں پر موجود تھے؟
جی یونیورسٹی تو بند ہو گئی ہے, تو زیادہ تر لوگوں نے اپنا جو رینٹ پہ ہیں, جو انہوں نے کرائے پہ لیا ہوا ہے یا کسی جاننے والے کے پاس, پر یہی ہے کہ ان کے لیے انتظام کیا جا رہا ہے کہیں پہ کرایوں میں آسانی کی جا رہی ہے. پر مسئلہ یہ ہے بہت سی کنٹریز شٹ ڈاؤن پہ ہیں, تو وہ ان کو فلائٹس ہی نہیں ہیں گھر واپس جانے کی, اور پھر دوسری بات یہ بھی ہے کہ وہ گھر جائیں گے تو وہاں انٹرنیٹ سروس کیا سچویشن ہے, وہاں پہ آپ کے ٹائمنگز ڈفرینٹ ہو جائیں گے. سو یہ بڑے مسئلے ہیں جو بہت پریشانی کا باعث ہیں.
ٹھیک, تو یہ تو ہوئی بات یہاں پر اسٹوڈینٹس کی اور آن لائن ایجوکیشن کی. तो आप एक साइकेट्रिस्ट भी हैं और आप लोगों को इलाज की सहूलतें भी फराहम करती हैं और साथ पढ़ाती भी हैं। तो ये बताइए कि जो आपके जो पेशेंट्स हैं उनका क्या बन रहा है जिनके आप इलाज कर रही थी?
देखें यासमीन, ये तो आप पहले भी जितना भी देखें रिसर्च, अगर कोई नेचुरल भी हादसा पेश आते हैं तो जो जहनी मरीज हैं, जो ऑलरेडी डिप्रेशन एंजाइटी का शिकार है, वो उनकी ऑलमोस्ट डबल हो जाती है। इट बिकम्स बहुत ही मतलब तकलीफ दे बात हो जाती है उनके लिए। और उसके अलावा एक आम इंसान भी जब इस सिचुएशन से गुजर रहा है तो उनके इट्स नेचुरल के हर कोई परेशान है, एंजाइटी भी हो सकती है, डिप्रेशन भी हो सकता है। तो कुछ लोगों को अक्यूट किस्म के सिम्टम्स होते हैं, कुछ के जो क्रॉनिक है, जो लॉन्ग टर्म चल ही रहा था उस पे उनका फिर और अक्यूट सिम्टम्स हो जाते हैं। तो इस वक्त तो मैं यही, आप यकीन करें कि सुबह से शाम तक एक सिलसिला है कि हम इधर टेलीसाइकाइट्री के थ्रू मरीज देखने की कोशिश कर रहे हैं, या हम फोनों पे जिस तरीके से भी रीच आउट कर सक रहे हैं, क्योंकि मेंटल हेल्थ के साथ आपके प्राइवेसी इश्यूज भी बहुत हो जाते हैं, हिपा है, इंश्योरेंस के चक्कर है, तो हमें बड़ा केयरफुल होना पड़ रहा है, पर वी आर ट्राइंग आवर बेस्ट।
तो डॉक्टर फरा साहबा, ये बहुत से जो साइकेट्रिस्ट हैं यहाँ पर हर शोबे में काम करते हैं, खास तौर पर किन शोबों के साइकेट्रिस्ट या जो डॉक्टर्स हैं उनको मसाइल पेश आ रहे हैं इलाज के दौरान या इलाज करते हुए, जिनको लाजमी तौर पर अपने पेशेंट्स के पास जाना ही पड़ता है?
जैसे मैं आपको बताती चलूं यास्मीन, मैं इस वक्त डायरेक्टर हूँ जेरो साइकाइट्रिक यूनिट मैकलॉरिन हॉस्पिटल में। जेरो साइकाइट्री मींस के 60+ पेशेंट, 65+, तो मेरे एवरेज पेशेंट के 70, 80, 90 इस किस्म के मरीज हैं मेरे पास। तो मसला ये हो जाता है कि जो आउट पेशेंट हैं क्लिनिक्स, वो तो आप टेली साइकाइट्री में देख लेते हैं, लेकिन जो इन पेशेंट हैं, जो बहुत सख्त बीमार मरीज हैं, उनके लिए हमारे लिए बहुत चैलेंज हो जाता है कि आप वो आपसे बात ही नहीं जब कर सकते टेली साइकाइट्री में, तो आप उनकी तबीयत कैसे पूछेंगे, आप उनको कैसे चेक करेंगे। लेकिन जो इन दोस कंडीशंस वी आर डेजिग्नेटेड एसेंशियल सर्विसेज, अदरवाइज ये है कि डॉक्टर्स जो ईआर में हैं, जो फ्रंट लाइन पे डील कर रहे हैं इस इमरजेंसी से, उन्हें एसेंशियल माना जाता है। लेकिन जो हमारे इन पेशेंट साइकाइट्रिस्ट हैं या जो जेल जेलियात में काम कर रहे हैं या जो स्पेशल पॉपुलेशंस के साथ हैं, स्पेशल नीड ऑटिज्म के बच्चे हैं उनके साथ काम कर रहे हैं, उनके लिए इस वक्त वो भी एसेंशियल है। और या जो इमरजेंसी साइकाइट्री में काम कर रहे हैं तो उन्हें इस वक्त भी हॉस्पिटल जाना पड़ रहा है। और हम एक दो इंसिडेंसेस हमने सुने भी हैं मिशिगन में, जहां ये साइकाइट्रिस्ट भी अफेक्ट हुए हैं और बीमार हुए हैं।
तो बेहद शुक्रिया डॉक्टर फराह बासी साहबा। एक सवाल और मैं आपसे करना चाहूंगी कि इस वक्त जनरली जो लोग हैं अमेरिका में, उनको उन उनमें क्या सूरत हाल है, वो क्या फील कर रहे हैं, क्या वो पैनिक में हैं या वो रिलैक्स्ड हैं, या वो जब घरों में हैं तो क्या वो खुद को रिलैक्स फील कर रहे हैं, सेफ फील कर रहे हैं या डरे हुए हैं?
देखें इस वक्त सख्त एंजाइटी सबकी बढ़ी हुई है, परेशानियां बढ़ी हुई हैं। एक तो अपनी सेहत की फिक्र है, फैमिली सेहत की फिक्र है, पर बहुत से लोगों की जॉब्स चली गई हैं या बहुत से लोग पर आवर जॉब्स पे थे जो अफेक्ट हो गया। तो ये एक फाइनेंशियल क्राइसिस भी है, ये एक इमोशनल क्राइसिस भी है, एक अफरा तफरी कह सकते हैं, जहनी तौर पे परेशानी ये है। लेकिन जो हम देख रहे हैं जो बहुत परेशान कुल बात है वो ये है कि जो डोमेस्टिक वायलेंस है, अब्यूज के केसेस हैं, डिवोर्स के केसेस हैं, या जो मैरिटल कॉन्फ्लिक्ट्स हैं, उन सब के नंबर्स बहुत बढ़ गए हैं।
ये डिवोर्स इस वक्त कैसे हो सकती है? वो तो सब घरों में बैठे हुए हैं, लड़के भी, तो क्या ऑनलाइन डिवोर्सेस हो रही हैं?
जी, ये डिवोर्स रेट्स का जो रिसर्च आई है ये चाइना से आई है।
अच्छा, ठीक है।
सो हम लेकिन यहाँ पे रिपोर्ट्स ऑफ डोमेस्टिक वायलेंस भी काफी बढ़ गई हैं, और जो दूसरी चीज परेशान करने है कि जो गन सेल्स हैं वो ऑलमोस्ट मिशिगन में 200% के हिसाब से बढ़ गई हैं। तो जो हमें फिक्र है कि देखें, जब आप परेशान होते हैं यूजली आप निकल के, घर से निकल के कहीं जा सकते हैं, कहीं ब्रेक ले सकते हैं। अब ये है कि आप कांस्टेंट एक जगह बंद हैं, जहाँ छोटे ये बड़े बच्चे अपनी परेशानियों के साथ मौजूद हैं, तो कहीं कोई ब्रेक नहीं मिलती फैमिली को। तो जो पहले भी मसले होंगे शायद, जो अवॉइड हो जाते होंगे, जो रिजॉल्व हो जाते होंगे, वो इस वक्त कॉम्प्लिकेट हुए हुए हैं, क्योंकि हर एक इतना फ्रस्ट्रेटेड और जैसे बंद बैठा है एक छोटी जगह में, तो वो उसकी वजह से हम देख रहे हैं कि कॉन्फ्लिक्ट्स बहुत बढ़ गए हैं।
तो लेकिन डॉक्टर फरा साहबा, हमने कुछ लोगों से बात की तो ये भी देखने में आया कि लोग बहुत खुश हैं कि उन्हें घरों में ब्रेक मिल गया, उन्हें अपने फैमिली के साथ रहने का मौका मिल गया, उन्हें स्कूलों से बचने का मौका मिल गया, उन्हें जॉब की ट्रैफिक के जो मसाइल थे जॉब पर जाने में वो खत्म हो गए। तो कुछ ऐसे भी आप देख रही हैं कि लोग कुछ इसको पॉजिटिव भी ले रहे हैं?
देखें जी, वो तो बहुत ही खुशकिस्मत तबका है जिसको माशी, जहनी और सामाजिक किसी किस्म का कोई मसला नहीं है, तो वो इसको छुट्टी करके मना सकते हैं। लेकिन मैं आपको इतना बता दूं कि ऑन सरफेस हाँ, जिनके पास अल्लाह का शुक्र है नेमतें हैं, एकदम से परेशानी नहीं है कि भाई कल कहाँ से खाना आएगा, कल बीमारी, कोई घर में बीमार नहीं है, कोई इस किस्म की परेशानियां नहीं है, तो वो वाकई इस पर उनको बड़ी खुशकिस्मत है वो तबका। लेकिन अगर उनके पास किसी भी एज ग्रुप के बच्चे घर में हैं तो जरूर परेशानी इस बात की है कि ये बच्चे देखें, छुट्टियां भी एक हद तक ही आप एंजॉय कर सकते हैं। सो जब शुरू शुरू के हफ्ते दो हफ्ते आपने एंजॉय किया, आपको बड़ा अच्छा लगा, सबको नई नई सबने बड़ी कुकिंग्स की और फेसबुक पे सबने डाला, पर आहिस्ता आहिस्ता जितना ये लंबा खिंचता जाएगा, मैं हमेशा ये अपनी ट्रेनिंग्स में बात करती हूँ कि हमें अब जरा इसको लॉन्ग टर्म स्ट्रेटजी के साथ डील करना पड़ेगा, क्योंकि ये अभी एक दो महीना और बात चलेगी आगे। अपना भी ख्याल रखना है और दूसरों का भी एहसास रखना है।
बेहद शुक्रिया डॉक्टर फरा अब्बासी साहबा, बहुत शुक्रिया।
शुक्रिया यासमीन।
ये थी मिशिगन स्टेट यूनिवर्सिटी के साइकेट्रिक डिपार्टमेंट की डॉक्टर फराज अमान अब्बासी।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
कोरोना वायरस बहरान में बिजनेस कम्युनिटी अपनी जिम्मेदारियां कैसे निभा रही है, इस बारे में पाकिस्तानी बिजनेस कम्युनिटी की कुछ मुमताज शख्सियात ने वॉइस ऑफ अमेरिका से गुफ्तगू करते हुए कहा कि कोरोना बहरान में पाकिस्तानी बिजनेस कम्युनिटी का सबसे बड़ा किरदार ये है कि वो अपने मुलाजिमों को बेरोजगार नहीं कर रही और बगैर काम कराए तनख्वाहें उनके घरों तक पहुंचा रही है। फेडरेशन ऑफ पाकिस्तान चैम्बर्स ऑफ कॉमर्स के पैटर्न साबिक सदर और पाकिस्तान केमिकल मैन्युफैक्चरर्स एसोसिएशन कराची के साबिक चेयरमैन जुबैर तुफैल ने कहा,
मौजूदा सूरत हाल में पाकिस्तानी सनतकार और बिजनेसमैन जो हैं उनके ऊपर एक भारी जिम्मेदारी आयद होती है, क्योंकि हमारी हुकूमत के पास इतने ज़्यादा वसाइल नहीं हैं, तो बिजनेसमैन को इसमें आगे आना चाहिए और उन्हें ख़ास तौर पे जो कम आमदनी वाले एम्प्लॉयज़ हैं, अगर किसी वजह से फैक्ट्री बंद भी हो जाती है तो ये जो इब्तदाई चंद महीने हैं, जो एक से लेके दो या तीन महीने तक ये मामला चल सकता है, तो उनको उनकी सैलरीज देना मैं समझता हूँ प्राइवेट सेक्टर की जिम्मेदारी है, चाहे वो फैक्ट्री प्रोडक्शन करे या ना करे। जब एक सनतकार जो है वो साल साल से जो मुल्क में आमदनी और बिजनेस करता है और प्रॉफिट हासिल करता है, तो मौजूदा सूरत हाल में उनकी जिम्मेदारी है कि इन तमाम लोगों का ख़ास तौर पर ख्याल रखे जो किसी भी वजह से जॉब से बाहर हैं।
इस वक्त पाकिस्तानी बिजनेस कम्युनिटी कोरोना बहरान से निपटने में क्या किरदार अदा कर रही है, इस बारे में उनका कहना था।
जहाँ तक आपने FPCCI के बारे में पूछा, FPCCI जो है ये तमाम चैम्बर्स और एसोसिएशंस का एक इदारा है और तमाम चैम्बर्स और एसोसिएशन पाकिस्तान के इसके मेंबर्स हैं, اور ہم سب مل کے کوشش کر رہے ہیں کہ اس صورت حال سے باہر نکلا جائے, کیونکہ ہر انڈسٹری کے مختلف مسائل ہیں. مثال کے طور پہ جیسے ٹیکسٹائل انڈسٹری ہے, ٹیکسٹائل انڈسٹری کی جو بھی پروڈکٹ ہیں وہ یورپ اور یو ایس سے جاتی ہیں, اور اس وقت تمام یورپین اور یو ایس بائرز نے کہا ہے کہ فی الحال ان کو کوئی بھی چیز شپ نہ کی جائے, کیونکہ تمام شاپنگ مالز اور بند ہیں اور بزنسز بھی بند ہیں. لہٰذا تمام چیزوں کی پروڈکشن اگر کر بھی لی ہے تو اسے پاکستان میں ہی رکھا جائے. تو اس وجہ سے, اس صورتحال کی وجہ سے یہ لوکل مینوفیکچررز تکلیف میں ہیں, لیکن ان کو چاہیے کہ وہ حکومت سے رجوع کریں, اور اس میں اسٹیٹ بینک آف پاکستان بھی ان کی مدد کرے گا کہ اس میں ان کو صرف کیش فلو کا مسئلہ ہوگا. کیش فلو جو ہے وہ اسٹیٹ بینک آف پاکستان سے کم انٹرسٹ ریٹ کے اوپر لے کے اس مسائل کا حل تلاش کیا جا سکتا ہے.
تاہم زبیر طفیل نے کہا کہ حکومت کو چاہیے کہ وہ ملک کا مکمل لاک ڈاؤن نہ کرے, کیونکہ پاکستان کے پاس کوئی ایسا سوشل سسٹم نہیں ہے کہ لوگ غیر محدود یا کسی کم سے کم معینہ مدت تک بغیر کام کیے گھر بیٹھ کر اپنے گھر چلاتے رہیں. اس لیے حکومت کو چاہیے کہ کچھ صنعتوں مثلاً خوراک, آٹا, فارمیسی, صابن, ہینڈ واش, سینیٹائزرز جیسی انڈسٹریز کو ضروری قرار دے اور ملازمین کی کم سے کم تعداد کے ساتھ اور کرونا وائرس سے بچاؤ کے حفاظتی اقدامات کے ساتھ اپنی فیکٹریوں میں کام جاری رکھنے کی اجازت دے. سیالکوٹ چیمبرز آف کامرس اینڈ انڈسٹری کے چیف پیٹرن سابق صدر اور فیڈریشن آف پاکستان چیمبرز آف کامرس اینڈ انڈسٹری کے رکن ڈاکٹر نعمان ادریس بٹ نے, جو ہیلتھ کا سامان بنانے والی ایک فیکٹری کے مالک ہیں, بتایا کہ سیالکوٹ میں جو اسپورٹس کی انڈسٹری کا ایک مرکز ہے, اس وقت صنعت کار اور ملازمین مل جل کر اس بحران سے نمٹنے کے لیے کوشاں ہیں.
سیالکوٹ کی انڈسٹری اور یہاں کی ورک فورس نے ہمیشہ مل جل کر ہر قسم کی جو مشکل ہے اس کا مقابلہ کیا ہے, اور کرونا وائرس کے دور میں بھی یہاں پر الحمدللہ, میں یہ پورے اعتماد اور فخر کے ساتھ کہہ رہا ہوں کہ الحمدللہ اس وقت بھی اس میں کرونا وائرس سے لڑنے کے لیے, اس کے اثرات کو کم کرنے کے لیے انڈسٹری اور ورکرز ایک ساتھ کام کر رہے ہیں. انڈسٹری جو ہے الحمدللہ پوری پیمنٹس, پوری تنخواہ جو ہے اپنے ورکرز کو پے کر رہی ہے یہ لاک ڈاؤن کے درمیان میں, جبکہ پورا انڈسٹری اس وقت بند ہے, اور یہ جو تنخواہ وہ پے کی جا رہی ہے وہ جو ہے وہ کسی قسم کی گورنمنٹ کی مدد کے بغیر اپنے تئیں کر رہے ہیں. اس وقت جو انڈسٹری ہے وہ چونکہ لاک ڈاؤن کی وجہ سے موومنٹس آسان نہیں ہیں, اور جو ہمارا جو کم اجرت والے ہماری ورک فورس ہے ان میں بہت زیادہ جو ہے وہ بینکنگ سیکٹر کے ساتھ منسلک نہیں ہوتے, اس لیے یہ اہتمام کیا جا رہا ہے کہ ورکرز کو جو تنخواہ ہے وہ یا تو ان کے گھر میں پہنچائی جائے یا ان کے یہ چھوٹے چھوٹے گروپس میں ان کو بلایا جائے اور وقت پر ان کو تنخواہ دی جائے, لیکن زیادہ تر کوشش یہ ہے کہ ان کے گھر تک ان کی تنخواہ پہنچائی جائے. اس کے علاوہ بھی سیالکوٹ چیمبر کی سطح پر جو ہمارا کارپوریٹ سوشل رسپانسبلٹی کی کمیٹی ہے وہ بڑی ایکٹیو ہے, اور وہ کوشش کر رہی ہے کہ جو ہمارے جو مستحق کمیونٹی کے افراد ہیں ان کے گھروں میں کسی صورت میں راشن کی کمی نہ ہو, اور اس کو پہنچانے کے لیے ایک مربوط اسٹریٹجی کے تحت وہ ان تک راشن پہنچانے کی اپنی بھرپور کردار ادا کر رہی ہے.
ڈاکٹر نعمان ادریس بٹ نے بتایا کہ سیالکوٹ چیمبر, سیالکوٹ میڈیکل کالج اور ایک مقامی ہسپتال کی جانب سے ایک قرنطینہ مرکز کی تشکیل میں بھی ایک کردار ادا کر چکا ہے.
یاسمین, اس کے علاوہ سیالکوٹ چیمبر مقامی ایک پرائیویٹ ہسپتال عمران ادریس ہسپتال اور سیالکوٹ میڈیکل کالج کے ساتھ مل کر ان کے ہاسٹل میں تقریباً 100 کمروں کا ایک کوارنٹائن سینٹر سیٹ اپ کر رہی ہے, جس میں بالکل فری آف کاسٹ سیالکوٹ چیمبر اور عمران ادریس ہاسپٹل کے تعاون سے سروس کرونا کے مریضوں کو پرووائڈ کی جائے گی. اس میں اس ہسپتال نے 10 وینٹیلیٹرز کے سے آراستہ پورے اسٹاف اور ڈاکٹرز کے ساتھ سروسز کے ساتھ ایک آئی سی یو بھی سیٹ اپ کیا ہے, جو کہ ان شاء اللہ تعالیٰ ایک آدھ دن میں پوری طرح فنکشنل ہو جائے گا. یہ ان شاء اللہ تعالیٰ گوجرانوالا ڈویژن کا سب سے بڑا کرونا کے لیے سینٹر ہوگا.
یہ تھی کرونا بحران کے دوران پاکستانی بزنس کمیونٹی کے کردار پر ایک رپورٹ.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے اردو voa.com.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے کرونا کے بارے میں ہمارا یہ خصوصی پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.